यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै विनियोजन विधेयक पारित भएको हो। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डा सोडिङ वाग्लेले राख्नुभएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख डोल प्रसाद अर्यालले उक्त विधेयकका 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। यस्तै सांसदहरूले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। यसअघि हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र माताहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाब दिनुहुँदै अर्थमन्त्री डा सोडिम वाग्लेले पद र शक्तिको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले पदाधिकारीको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कार्यवाहीका लागि सरकार समक्ष सिफारिश गर्ने मात्र कार्याधिकार रहेको बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्याधिकारमा हस्तक्षेप नहुने पनि स्पष्ट पार्नुभयो। त्यस्तै मन्त्री डा वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको बताउँदै जोखिममुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी गराउनुभयो। अर्थमन्त्री डा वाग्लेले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न पर्याप्त बजेट छुट्याइएको, हालका आयोजनाका दायित्वहरू 3 वर्षभित्र सम्पन्न गर्ने गरी मध्यकालीन योजना बनाइएको पनि बताउनुभयो। त्यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाब दिनुहुँदै अर्थमन्त्री डा वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको बताउनुभयो। बैठकमा गृहमन्त्री सुदन गुरूङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। प्रतिनिधि सभाको विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरूङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा अघि बढ़ाउने संकल्प गरी अघि बढ़ेको बताउनुभयो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याएको उल्लेख गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिश समितिको प्रक्रिया अघि बढ़ेको बताउनुभयो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरी देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले एक वर्षीय सिंगल इयर नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। सड़क दुर्घटना र नागरिक सुरक्षालाई ध्यानमा राखी आगामी दिनमा निर्माण हुने सड़क सञ्जालहरूमा अण्डरग्राउण्ड पास, ओभरपास र फ्लाइओभर पास अनिवार्य गरिने तथा धेरै दुर्घटना हुने जिल्लासँग जोड़िएका सबै एक लेनका सड़कहरूलाई 3 वर्षभित्र 2 लेनको बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेशनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। मन्त्री खनालले यसै वर्ष अन्तर्राष्ट्रिय सम्वाद श्रृंखलाको शुरूआत गर्ने, सगरमाथा सम्वाद दोस्रो संस्करण आयोजना गर्ने र विदेशमा रहेका नेपालीहरूको सीप, श्रम र पूँजीको सञ्चालन र उपयोगका लागि नेपाली डायस्पोरा ग्लोबल नेटवर्क फोरमको कार्यक्रम गर्ने योजना रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय हिजो सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार भएको पाइएकाले समयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न पनि सदस्यहरूलाई निर्देशन दिएको छ। यस्तै बैठकमा साथै प्रदेशको अधिवेशनको समीक्षा गरिएको पनि महामन्त्री बुर्लाकोटीले बताउनुभयो। रासोपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरी निर्वाचन गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभएको छ। महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकमा गृहमन्त्री गुरूङले मनसूनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ़ गर्नुपर्ने बताउनुभयो। बैठकमा सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह तथा समाचारको प्रभावकारी संकलन, सम्प्रेषण र जनचेतना अभिवृद्धिका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हासँग चिनिया कम्पनी हुवाएको एशिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधि मण्डलले हिजो भेटवार्ता गरेको छ। उक्त प्रतिनिधि मण्डलले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवाएसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताएको छ। सो अवसरमा मन्त्री तिमिल सिन्हाले नेपालमा सञ्चालन हुने सबै व्यवसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड़ दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझै शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनु भएको छ। ललितपुर स्थित बोर्डमा हिजो दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समय समयमा मूल्य निर्धारण गर्ने, दूधजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायलाई कार्यवाही गर्ने पक्षमा सरकार रहेको बताउनुभयो। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा शुरू गरेको जनाएको छ। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। रूपन्देहीको बुटवलबाट अभौतिक मुद्रा क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा 6 चिनिया नागरिक पक्राउ परेका छन्। नेपालमा कानूनले निषेध गरेको क्रिप्टो करेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दका अनुसार बुटोल उपमहानगरपालिका 12 स्थित एक स्थानमा विभिन्न मोबाइल एप्स तथा वेबसाइट मार्फत क्रिप्टो करेन्सी कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटोलबाट खटिएको टोलीले छापा मारेको थियो। नेपालगंजमा 2 चिकित्सक सहित 5 पक्राउ परेका छन्। यातायात व्यवस्था कार्यालय नेपालगंजबाट प्रहरीले 2 चिकित्सक सहित 5 पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 रूपियाँ लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएको छ। अमेरिकाको एटलान्ट स्टेडियममा हिजो भएको समूह एको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग 1-1 बराबरीमा रोकिएको हो। खेलको 6 मिनटमा चेक रिपब्लिकका मिचल सादी लेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको 83 मिनटमा पेनाल्टी मार्फत दक्षिण कोरियाले एक गोल फर्कायो। खेलको 83 मिनटमा डिबक्स भित्र चेक रिपब्लिकका खेलाड़ीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो। सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाड़ी तेबोहो मोकोनाले गोल गरे। त्यस्तै गैराती भएको खेलमा स्विजरल्याण्डले बोस्निया हर्जेगोभिनालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। त्यस्तै क्यानाडाले कतारलाई 6-0 गोल अन्तरले पराजित गर्दै शानदार विजय हासिल गरेको छ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।